नमस्कार, म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाईको 192 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम एसियाफको आर्थिक सहयोगमा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस र एकीकृत ताडी विकास समाज नेपाल आईटीडीएसएनको समन्वयमा कम्युनिकेशन कर्नरले उत्पादन गरेको हो। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको यो कार्यक्रममा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी विषयवस्तु समेट्छौ। कार्यक्रम पानी र सरसफाई हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो online.com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रममा आज हामी रसुवाको गोसाईकुण्ड गाउँपालिका छ भीमलीमा निर्माण भइरहेको घट्टेखोला खानेपानी योजनाको विषयमा समितिका पदाधिकारी, खानेपानी उपभोक्ता, खानेपानीको आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको एसिएफ तथा ल्याकोसका प्रतिनिधिबीच छलफल गर्नेछौ। शुरूमा सुनौ पानी र सरसफाई खबर, साथी मदन पौड्यालबाट।
म्याग्दीको बेनी नगरपालिका एक रत्नेचौरमा खानेपानीको हाहाकार भएको छ। आइतबार परेको वर्षापछि ठूलो खोलामा आएको बाढीले सिंचाई नहर र पाइप बगाएपछि रत्नेचौरमा सिंचाई र खानेपानीको अभाव भएको हो। बाढीले रत्नेचौरको लामाचौर भन्ने ठाउँमा 60 मिटर खानेपानीको पाइप र सिंचाई आयोजनाको नहर बगाएको छ। खानेपानी आपूर्ति बन्द हुँदा रत्नेचौरका 350 घरमा खानेपानीको समस्या भएको रत्नेचौरका चिरञ्जीवी बोगटीले बताउनुभयो। क्षतिग्रस्त खानेपानी मर्मतका लागि जिल्ला समन्वय समितिले सोमबार 100 मिटर पाइप उपलब्ध गराएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका 10 रहेको झलारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सुरक्षित खानेपानी उपलब्ध गराउन अत्याधुनिक मेसिन जडान गरेको छ। समितिले वान टेक नामक अत्याधुनिक मेसिन जडान गरी उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउन थालेको हो। मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षेरीयपन, धमिलोपन र क्लोरिन जस्ता पदार्थ पत्ता लगाई उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउन सजिलो भएको समितिका अध्यक्ष कमलापति भट्टले बताउनुभयो। मेसिनको सहायताले पानीमा रहेको अशुद्धता हटाउनका साथै पानी शुद्ध पारी उपभोक्तालाई उपलब्ध गरिएको उहाँले बताउनुभयो। 4,50,000 रुपियाँ पर्ने मेसिन खानेपानी तथा गुणस्तर विभागले 2 महिना अघि उपभोक्ता समितिलाई उपलब्ध गराएको थियो। सरकारले काठमाडौँ उपत्यकाका 50 ठाउँमा खानेपानी ट्याङ्की निर्माण गर्ने भएको छ। सार्वजनिक स्थानमा ट्याङ्की निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ। मन्त्रालयले 7 दिनभित्र उपत्यकाका 50 सार्वजनिक स्थानमा खानेपानी ट्याङ्की राख्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएललाई निर्देशन दिइसकेको छ। मन्त्रालयका अनुसार ट्याङ्कीमा राखिएको पानी सिधै पिउन सकिनेछ। यसका लागि सरकारले 10 लाख रुपियाँ खर्च गर्ने भएको छ। ट्याङ्की राख्नु अघि केयूकेएलले पहिलो चरणमा खानेपानीको संकटग्रस्त क्षेत्र पहिचान गर्ने भएको छ। उपत्यकाका सुक्खा क्षेत्र र पानीको संकट भएका ठाउँमा स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिनेछ। केयूकेएलका महाप्रबन्धक महेश भट्टराईका अनुसार निर्माण गरिएको ट्याङ्की सोही समितिलाई हस्तान्तरण गरिनेछ। खानेपानीको संकटग्रस्त ठाउँलाई पहिलो प्राथमिकता दिइनेछ। केयूकेएलले यसअघि नै 100 भन्दा धेरै सार्वजनिक ठाउँमा ट्याङ्की राखिसकेको छ।
सुन्नुभयो पानी र सरसफाई खबर, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मदन पौड्याल। भूकम्पपछि खानेपानीको चरम अभाव बेहोर्दै आएको रसुवाको गोसाईकुण्ड गाउँपालिका छ भीमलीमा अहिले घट्टेखोला खानेपानी योजना निर्माण भइरहेको छ। झण्डै 6,15,000 रुपियाँको लागतको निर्माणाधीन खानेपानीबाट भीमलीका 23 घर लाभान्वित हुनेछन्। ती 23 वटै घरमा धारा बनाएपछि भीमलीका बासिन्दाले अहिले जस्तो एकै ठाउँमा खानेपानी उपभोग गर्नुपर्ने छैन। हामीले घट्टेखोला खानेपानी योजनाको विषयमा समितिका पदाधिकारी, खानेपानी उपभोक्ता, खानेपानी निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको एसिएफ तथा ल्याकोसका प्रतिनिधिबीच रसुवाको भीमलीमै पुगेर छलफल गरेका छौं। म यति बेला रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर 6 घट्टेखोला खानेपानी उपभोक्ता समितिको बारेमा कुराकानी गर्नका लागि यहाँ आइपुगेको छु। यो खानेपानीको विषयमा हामी आज कुराकानी गर्छौं। यसका लागि हामीसँग घट्टेखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोनाम तामाङ, त्यसै गरी सचिव राजकुमार लामा, खानेपानी उपभोक्ता मध्येबाट डोल्मा तामाङ र सैबोलामा, त्यसै गरी एसिएफ जसले आर्थिक सहयोग गरेको छ यो खानेपानी निर्माणका लागि, एसिएफका तर्फबाट सहायक कार्यक्रम व्यवस्थापक कपिल देवकोटा, त्यसै गरी लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको तर्फबाट इन्जिनियर सरोज नेउपाने हुनुहुन्छ। यहाँ सबैलाई स्वागत गर्दै यो छलफलको शुरूआत म सैबोलामाबाटै गर्न चाहन्छु। भूकम्पपछि कस्तो खानेपानीको समस्या बेहोर्नु भयो?
भूकम्पपछि त धेरै समस्या थियो नि सर यहाँ खानेपानीको त। अब उताबाट चाहिँ त्यो पुरानो लाइनमा अब पानी आउँदैन, त्यो पानीको समस्या धेरै समस्या थियो त्यसमा। अनि के चाहिँ अहिले खोइ नयाँ बनाएको यो नयाँ अब सञ्चालन भएको छैन, के गरेको यो यो त अलिकति गर्नु पर्यो नि त होइन सर।
कसरी खानेपानीको समस्या भएको थियो?
यहाँ त अब पाइपको सबै भूकम्पले चाहिँ पाइप चुडेको थियो, त्यो चुड्दाखेरि अनि त्यो गाँसौँ गाँसौँ गर्दा अब त्यो कति धाउने अब त्यहाँ पानीको लागि। अब यहाँ पानी बनाउने मान्छे छैन, आफै धाउनु पर्ने, आफू खानलाई गाउने जाने होइन, त्यही भएर अनि धेरै समस्या छ सर।
अनि कसरी सञ्चालन गर्नुभयो त? अहिले त समस्या छैन के अरे?
अहिले धेरै समस्या छ नि सर, धेरै समस्या छ, त्यही भएर अनि यो नयाँ छिटो सञ्चालन गरिदियो भने अनि त्यहाँबाट हुन्थ्यो भन्ने जाने आशा थियो सर।
अनि यो अहिले नयाँ खानेपानी भन्नुभयो, घट्टे खोला खानेपानी उपभोक्ता समितिले गरिरहेको काममा नयाँ खानेपानीका लागि चाहिँ के गर्नुभएको छ?
बालो बोकीको अब एकैजनाले अब 9-10 दिन बोक्यो, अब कुलु खानेको चाहिँ अब 4-5 दिन त्यतिकै सर्वदान गरेको त भनिन्थ्यो।
कहाँदेखि बोक्नुभयो बालुवा?
माथि रोडबाट सर, रोडबाट बोकेको। अब बालुवा बोक्नु यस्तो मुस्किल छ कि सर, अब के गर्ने समस्या धेरै छ नि। अब बोक्नुलाई तल बोक्नुलाई यस्तो चिक्राहरू यस्तो दुख्छ कि सर, कम त हुन्छ त त्यसमा। बालुवा सिमेन्टी बोक्ने भनेको त एकदम त्यो ऊ ढुङ्गा त हो नि सर, त्यो त ढुङ्गा हो, बोक्नलाई एकदम ओह्रालो हिँड्नु परेपछि एक दिन बोक्यो भने भोलिपल्ट त उड्नै सक्दैन, त्यस्तो हुन्छ, गाह्रो हुन्छ नि सर, अब के गर्ने। त्यस्तो पनि अब बोकेर चाहिँ काम चलाउ गरिरहेको छ, त्यसमा चाहिँ छिटै चाहिँ सञ्चालन गरिदियो भने अलि राम्रो हुन्थ्यो भन्ने।
सञ्चालन चाहिँ कसले गर्ने त, तपाईँहरू आफैले होइन र?
सञ्चालन अब त्यो अध्यक्ष र त्यो अब सचिवले अब के गर्ने हो त्यो छिटै गरिदिनु पर्यो सर।
अध्यक्ष सचिवलाई मात्र ठुलो देख्ने, उनीहरूले सञ्चालन गरिदिएदेखि थापेर पिउने नत्र हेरेको हेरै गर्ने गर्दाखेरि त यो हालत भयो नि। के गर्नुभएको छ तपाईँहरूले, घचघच्याउनु भयो होला नि केही त?
होइन, हामीले त त्यो भनिरहेको छ नि, उनीहरूले छिटो गरिदिनु पर्यो, ल चाहिने मान्छे जम्मा गरेर चाहिँ बरु सर्वदानी गरेर चाहिँ हामीले चलाउने भनेर चाहिँ त्यो ऊ कुरो गरिरहेको छ गर्नु त। अब उनीहरू के ढिलो गरिरहेको छ, धेरै ढिलो गरिरहेको छ, त्यस्तो त भएन नि त, अलिक छिटो गरिदियो भने अन्त राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो चाहिँ ऊ छ कि सर।
म यता उपभोक्ता समितिका अध्यक्षतर्फ जान चाहन्छु। सोनामजी, भूकम्पपछि खानेपानीको के कस्ता समस्याहरू बेहोर्नु पर्यो यहाँका गाउँले?
भूकम्पपछि त खानेपानी सम्बन्धी त धेरै समस्याहरू झेल्नु परेको छ, किनभने भूकम्पपछि खोला नाला अनि इत्यादि मूल मुहान नै सुक्ने स्थिति भइसकेपछि तपाईँको भूकम्पले ठाउँ ठाउँमा चाहिँ पहिरो जाने, तपाईँको त्यसपछि पाइपहरू छुट्ने गर्दाखेरि हामीले यो सामान्य त पाइप जोडेर चाहिँ ल्याउन सफल भएँ, कतिपय तल अलि यो डिस्टेन्स अलिकति फरक मुहानबाट अलिकति फरक हुने ठाउँमा चाहिँ हामी खोलासम्म जाने पनि बाध्य भएका छन्। किनभने भूकम्पको कारणले मुहान सुक्ने एकतर्फी, एकतिर चाहिँ सबै सुक्ने हुनाले यो खोलामा जान चाहिँ यहाँको उपभोक्ताहरू चाहिँ निकै समस्या र कठिन स्थितिमा चाहिँ हामीले उपभोग गरिरहेको थियौँ।
त्यो खोला कुन खोला हो र कति समय लाग्छ त्यहाँबाट यहाँ खानेपानी ल्याउनको लागि?
हामी यो भिमाली चाहिँ दुईवटा खोलाको बिचमा छौँ हामी, हाम्रो बस्ती एकतर्फी घट्टे खोला, एकतर्फी चाहिँ पितालजुङ खोला। हामीले भूकम्पभन्दा अगाडि चाहिँ यो पितलजोङ मुहान हुँदै हामीले खानेपानी सञ्चालन गरेका थियौँ, यो खानेपानी डिभिजन कार्यालयबाट चाहिँ निर्माण गरेको थियो। त्यसपछि त्यहाँबाट चाहिँ अलिकति मुहान सुक्ने स्थिति सिर्जना भएपछि हामीले चाहिँ अहिले नयाँ निर्माण चाहिँ नि अहिले एसियाको आर्थिक सहयोग र यो ल्याकोसको सहजीकरणमा चाहिँ हामीले यो घट्टे खोला मुहान हुँदै अहिले यो गाउँमा चाहिँ खानेपानी ल्याउने जुन विस्तार कार्यक्रम अगाडि बढाउँदैछौँ, निर्माणधीन अवस्थामा नि छ, अब यो 2-4 दिनभित्र पनि सक्ने हाम्रो प्रबल सम्भावना देखाएको छौँ।
घट्टेखोला खानेपानी अहिले निर्माणाधीन अवस्थामा छ र खास गरी भूकम्पपछि खानेपानीको समस्याकै बारेमा कुराकानी गर्छु म। डोल्मा तामाङ हुनुहुन्छ, पुरुषहरूले भन्दा महिलाहरूलाई नै बढी पानीको समस्या हुने, भूकम्पपछि खानेपानीको समस्या कसरी समाधान गर्दै आउनु भएको थियो?
समाधान त अब धारामा कहिले नआउने अनि गाख्री बोक्दै खोला जाँदै अनि त्यो कपडाहरू बोक्दै खोलामा जाने धुने कहिले कहीँ त मैले त भाँडा पनि खोलामै लगेर पखालेर आयो।
अनि त्यसरी खोलामा लैजाँदाखेरि के कस्ता समस्याहरू आउँथे?
समस्या त अब हुन्छ नै, त्यही पनि समस्याको समाधान त गर्नै पर्यो। अब त्यही भाँडा पखाल्ने, कपडा धुने, गाग्रीमा पानी बोक्ने आउने।
हो, भूकम्पपछि भिमालीमा मात्रै होइन देशका धेरै ठाउँमा खोला तथा पानीको मुहान सुकेको कारण धेरै समस्या भएको थियो र भिमालीमा पनि त्यही अवस्था देख्यौँ हामीले। तर अहिले अवस्था त्यस्तो छैन, बिस्तारै फेरिँदैछ। हामीसँग घटे खोला खानेपानी उपभोक्ता समितिका सचिव हुनुहुन्छ राजकुमार लामा। अहिले चाहिँ यहाँ केही खानेपानी, पुराना खानेपानी आयोजना पनि सञ्चालन भइरहेको रहेछ। त्यस पछाडि अहिले नयाँ खानेपानी जो घट्टे खोला खानेपानी उपभोक्ता समिति भनेर यहाँले गठन पनि गर्नुभएको छ, यो अवस्थासम्म कसरी आइपुग्नु भयो?
अब हामी चाहिँ अब एसियाको अब तर्फबाट र गाउँलेको अब सहयोगबाट चाहिँ अब अहिले यो अवस्थामा आइपुग्यो भनौँ न। अब जोस उताको आर्थिक सहयोग र हामी सर्वप्रथम सहयोगले गर्दाखेरि अब अहिले चाहिँ अब पाइपलाइन चाहिँ मेन मूल लाइन चाहिँ अब पुरिसक्यो, अब शाखा लाइन अब मात्र बाँकी छ। अब त्यसैमा अब
एसिएफसँग गाउँलेको भेट चाहिँ कसरी भयो, कसरी यहाँहरूले यहाँको खानेपानीको समस्याबारे जानकारी गराउन पाउनुभयो?
अब हामीलाई चाहिँ उहाँहरू अब इन्जिनियरहरूले अब के कस्तो भइरहेछ गाउँमा भूकम्पपछि के कस्तो उहाँहरूले बुझ्नुभयो, अनि हामीमा उहाँहरू आउनुभयो, पानीको समस्या के कस्तो छ उहाँहरूले सोध्नुभयो। हामी चाहिँ पानीको समस्यामै थिए पहिले नै, एसियाबाट चाहिँ हामीलाई चाहिँ मारमात मात्र गरेर हामी अब टुटी फुटी भयो नि जोडेर खाइरहेको थियो। अब पहिला पुरानो मुहानबाट पानी नपुगेर तीन ठाउँबाट हामी सानो गाउँ भयो भने तीन ठाउँबाट चार ठाउँबाट पानी लगेर खाइरहेको छ, कुनैको कुवाबाट, कुनैको अब उता तलतिर खोलाबाट लगेर खाइरहेको थियो। त्यसै समस्या थियो, त्यसैले उहाँले यस्तो योजना आएछ, तपाईँहरू चाहिँ उपभोक्ता गठन गरेर काम चाहिँ सुरु बढ्नु पऱ्यो भनेर उहाँले भन्नुभयो। हामी पनि ठिकै छ, हामी सहयोग गर्छौँ भनेर त्यसैमा सुरु भएको हो।
हामीसँग एसिएफका सहायक कार्यक्रम व्यवस्थापक कपिल देवकोटा हुनुहुन्छ। कपिलजी, यो गाउँमा अहिले त खानेपानीको पहिला जस्तो हाहाकार रहेनछ, भूकम्पले भत्किएको खानेपानी पनि एसिएफकै सहयोगमा मर्मत सम्भार गरेर पिउन थालेका रहेछन् यहाँका गाउँले। गाउँलेसँग यहाँहरूको सम्बन्ध अनि गाउँलेको यो आवश्यकता कसरी पहिचान गर्नुभयो र आज यो चरणमा आइपुग्नुभयो?
सबैभन्दा पहिला भूकम्प लगतै एसिएफ संस्था यो क्विक रेस्पोन्सको प्रोग्राम लिएर यो रसुवामा आयो। रसुवामा आइसकेपछि चाहिँ यो डिवासिसीको मिटिङबाट रामचेत र धुन्चेमा चाहिँ खानेपानी, सरसफाई र स्वच्छतामा काम गर्नु भन्ने जुन उहाँबाट निर्णय भए अनुसार हामी प्राविधिक टोलीहरू यो खानेपानीको उपभोक्ताहरूलाई आएर भेट्यौँ। उहाँहरूले ठाउँको नामहरू दिनुभयो, खानेपानीको आयोजनाहरू बिग्रिएको, यो यो स्टेजमा बिग्रिएको छ, यो यो मर्मत सम्हार गर्नुपर्ने छ भन्ने जुन आयोजनाहरूको नाम दिइसकेपछि हामीहरू यहाँ आइसकेपछि हाम्रो राजकुमारजीहरू, सोनामजीहरू भेट्नुभयो, त्यसै गरी यता सोलेको आङतेङबाजीहरू पनि भेट्नुभयो, अनि हामी सँगै आयौँ अनि मुहान हेऱ्यौँ। मुहान चाहिँ बिग्रिएको रहेछ, त्यसपछि त्यो पाइपलाइन पनि अघि नै राजकुमारजीहरूले भन्नुभयो टुटफुट भएको रहेछ, त्यो पनि गऱ्यौँ। त्यो गरेपछि गरिसकेपछि हामीले सबै यो मेजरमेन्टहरू गऱ्यौँ, डिजाइन इस्टिमेट गरिसकेपछि यो सोले र भीमलेको लागि चाहिँ दुईवटा क्लस्टरलाई चाहिँ एउटै खानेपानी आयोजना बनाएर यो इमर्जेन्सी पिरियडमा हामीले दुईवटा इन्टेकहरू बनायौँ। सोलेमा एउटा इन्टेक नयाँ बनाइयो, सोलेमै एउटा ट्याङ्क नयाँ बनाइयो र यता भीमले तर्फको इन्टेक चाहिँ मर्मत गरियो, भलहरू नपस्ने बनाइयो, अनि मेन पाइपलाइन पनि टुटफुट भएको 300-400 मिटर चाहिँ परिवर्तन गरियो पानी लिएर। उहाँहरूको ट्याङ्क चाहिँ 1 घनमिटरको माथि थियो, त्यो पनि चुहिने भएको थियो, त्यसलाई पनि प्लास्टर गरियो र कतिपय धाराहरूमा चाहिँ यो पानीहरू नझरेको थियो, धाराहरू पनि प्लास्टरहरू गरेर त्यति बेला चाहिँ अब जनताहरूले चाहिँ पानी खाने वातावरण चाहिँ हामीले सिर्जना गरियो। अब त्यसपछि त्यो प्रोग्रामहरू सकिने बित्तिकै अब अहिले चाहिँ रिकभरी अथवा डेभलपमेन्ट फेजको जुन प्रोग्राम आयो त्यसपछि उहाँहरूले ल्याकोसलाई निवेदन दिइराख्नु भएको रहेछ। पहिलाको आयोजनाबाट चाहिँ हामीहरूलाई अब धेरै पानीको सुविधाहरू भएको छैन, हामी नजिकै घट्टे खोलाहरू छ, त्योबाट चाहिँ थप खानेपानीको योजना बनाइदिनु भयो भन्ने निवेदन दिनुभएको रहेछ। त्यसपछि हाम्रो ल्याकोसँग पार्टनरसिपमा कार्यक्रम साझेदारी भइसकेपछि अहिले जुन यो खानेपानी विभागले नै एक घर एक धारा प्रणाली हुनुपर्छ भन्ने जुन योजना तय गरेको छ। त्यसै अनुसार नै हामी राजकुमारजीहरू सोनामजीहरू यो मुहानदेखिको आरबिटी बनाउने स्थल अनि त्यसपछि घर घरमै मेजरमेन्टहरू गर्न गरिँदै गयो। त्यही बेलामा हामीले सर्वेहरू पनि गरियो। अहिले त्यही अनुसारको एक घर एक धारा प्रणाली गरेर हामीहरूले डिजाइन गरेका छौँ। यसमा चाहिँ कसो हुन्छ भन्दाखेरि समुदायहरूको पनि केही प्रतिशत चाहिँ श्रमदान गर्नुपर्ने हुन्छ। अहिले जस्तै 14% श्रमदान भन्ने सुन्नुभएको छ होला भूकम्प प्रभावित जिल्लाहरूमा, त्यही अनुसार उहाँहरूले श्रमदान गर्नुभएको छ। उहाँहरूको श्रमदान चाहिँ यो शाखा पाइपलाइनहरू पुर्ने मेन लाइनहरू खन्ने पुर्ने छ। त्यसै गरी यो आयोजना निर्माण गर्नको लागि अहिले एउटा इन्टेक छ, 16,000 घनमिटरको ट्याङ्क छ, त्यसै गरी 400 मिटर ट्रान्समिसन पाइपलाइन छ, अब 2,250 मिटर चाहिँ डिस्ट्रिब्युसन पाइपलाइन छ। अब त्यसको त्यो चाहिँ संस्थाले दिने भयो, गैर स्थानीय निर्माण सामग्रीहरू इन्टेक बनाउन रिजर्भायर ट्याङ्कहरू बनाउनको लागि गैर स्थानीय निर्माण सामग्रीहरू सहयोगी संस्थाले नै दिन्छ भने, अब समुदायहरू चाहिँ एक घर एक धारा प्रणालीमा सबै घरहरू धुरीहरू चाहिँ राजी हुनुहुन्छ। उहाँहरूले चाहिँ अब आफै नै यो मिटरहरू फिटिङ्स बल्बहरू अनि फ्युरलहरू चाहिँ किन्नुहुनेछ। उहाँहरूले आफै कन्ट्रिब्युसन योगदानहरू दिनुहुनेछ र उहाँहरूले चाहिँ अब मर्मसम्मार कोषहरूमा पनि पैसा राख्नुहुनेछ। पछिको आयोजनाको लागि यो दिगो बनाउनको लागि मर्मसम्मार कोषहरू व्यवस्था गर्नुहुनेछ। अब उहाँहरूले चाहिँ तुरुन्तै आज भोलिमा नै एउटा मास मिटिङ गरेर सबैलाई मान्य हुने तरिकाले चाहिँ एउटा मर्मसम्मार कोषहरू चाहिँ कलेक्सन गर्ने भन्ने निर्णय गरिसकेको छ। त्यसै गरी यो पानी हेरालु अथवा गाउँलेको भाषामा चाहिँ पानी पाले नै भन्छ, पानी पाले त नभनौँ, अब मर्मसम्मार कार्यकर्ताहरू पनि उहाँले छनौट गरिसक्नु भएको छ। सायद अब राजकुमारजीले नै हेर्नुहुन्छ होला, होइन, अहिले ठ्याक्कै निर्णय भएको छैन, भोलि पर्सि निर्णय भइसकेपछि अब उहाँहरूलाई हामी एक लटको ट्रेनिङ पनि दिँदैछौँ। अब उहाँलाई चाहिँ यो आयोजना चाहिँ हस्तान्तरण गरिसकेपछि भोलिको दिनमा कसरी मर्मसम्मार गर्ने, पानीहरू कसरी खोल्ने भन्ने कुराहरूको यो यस्तो यस्तो किसिमको यो आयोजनाको प्रणाली हो।
म उपभोक्ता डुल्मा तामाङतर्फ जान चाहन्छु। भूकम्प गएपछि तत्काल त्यत्रो समस्या झेल्नुभयो, त्यस पछाडि मर्मसम्भार गरेर अहिले पिइरहेको पानीबाट कस्तो सहजता मिलेको छ, कतिको सजिलो भएको छ?
धेरै सजिलो भएको छ। पहिला भन्दा त अहिले घर आँगनमै धारा छ, अब राति राति दौडिनु पनि परेन, खोलातिर कुद्नु पनि परेन, अब राति जतिखेर चाहियो त्यतिखेर युज गर्न पाएको छ। अहिले धेरै राम्रै भइरहेको छ। अहिले
झनै अब घर घरै पुर्याउने भनिएको छ, यो घट्टे खोला खाने पानी सम्पन्न भएपछि त्यस पछाडि त 24 घन्टा पानी आउला, त्यस पछाडि चाहिँ कस्तो अपेक्षा गर्नुभएको छ, कस्तो होला तपाईँको दैनिकी?
त्यतिखेर चाहिँ अब राम्रै हुन्छ कि भन्ने आशय छ, अब पानी कहिले नटुट्ने र दैनिक पानी आउने भएपछि त समस्याको समाधान हुने नै भयो।
म यता अध्यक्ष सोनाम तामाङतर्फ जान चाहन्छु। अघि एकजना उपभोक्ताले हामीलाई बाटोमा आउँदा आउँदै के भन्नुभयो भने, यो खाने पानी अलि पहिले नै सम्पन्न हुनु पर्थ्यो, अध्यक्षले ध्यान दिएनन्, सचिवले ध्यान दिएनन् भन्ने कुरा पनि आयो, यहाँहरूले ध्यान नदिएकै हो?
हामी अहिले निर्माणाधीन अवस्थामा रहेर चाहिँ यो ठाउँ ठाउँमा पाइपहरू चाहिँ नि छरपस्ट देखेको हो, किनभने हामीले यहाँ विकास निर्माणको लागि भनेर हामी त्यत्रो खटिरहेछौँ, त्यत्रो चाहिँ नि दिनरात नभनिकन ल्याएकोसँग सहकार्य गरेर चाहिँ नि हामीले श्रमदम जुटाउनेदेखि लिएर मर्मत सम्भर अथवा चाहिँ नि ल्याएकोसको जुन प्रतिनिधि इन्जिनियर साहबहरू उहाँहरूलाई चाहिँ नि कोअर्डिनेट गरेर चाहिँ हामी मुहानदेखि पाइपलाइन जोड्नेदेखि प्लम्बिङहरूलाई सहयोग गरिरहेछौँ।
यसमा स्थानीय समुदायको चाहिँ सहभागिता कस्तो छ, स्थानीय समुदायले कसरी सघाउँछन् यहाँहरूलाई?
अहिलेसम्म त यो मेन लाइन खन्ने टाइममा पनि उहाँहरूको धेरै देन छ, योगदान पनि छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु। र अब रह्यो हाम्रो बाँकी काम भनेको यो शाखा पाइपलाइन जोड्ने जुन घर घरमा एक घर एक धारा भन्ने जुन हाम्रो प्रावधान छ त्यसमा पनि सहयोग गर्नुहुन्छ भन्ने एउटा प्रतिबद्धता पनि हामीले योभन्दा पहिलो मिटिङमा पनि हामीले माइनोरिटी नै उठाएर बनाएको हौँ। र कतिपय साथीहरू आज तपाईँहरू आउनुहुँदाखेरि शाखा पाइपलाइनको त्यो जोड्ने हो कि भनेर कतिपय गाउँलेहरू पनि यहाँ उपस्थित हुनुभएको छ र गाउँलेबाट ठुलो अपेक्षा गरेको छु उहाँहरूले सहयोग गर्नुहुन्छ भनेर।
र यसरी यो खानेपानी सञ्चालनको अवधिमा यहाँहरूले केही त्यस्ता समस्याहरू केही व्यवधानहरू चाहिँ भोग्नुभयो?
समस्या त अब खासै त्यस्तो समस्या त भएन, किनभने समस्या कसरी भएन भन्दाखेरि गाउँलेहरूले साथ दिएको भएर उपभोगहरूले साथ दिएको भएर यो पानी भनेको अति आवश्यक चिज हो र पानी नभइकन हामीहरू चाहिँ नि जीवन निर्वाह समेत नहुने हिसाबले गर्दाखेरि गाउँले पनि साथ दियो, त्यो हिसाबले गर्दाखेरि कुनै असहज भन्ने महसुस भएको छैन।
सचिव राजकुमार लामाजी, कस्तो रह्यो गाउँलेको साथ यहाँहरूलाई?
अहिलेसम्म त राम्रै भएको छ, राम्रै रहेको छ। अझै पनि अब शाखा लाइन पाइपलाइनमा चाहिँ आज चाहिँ हामीले पाइप शाखा लाइन बाँड्ने छ, अब सबैजना भेला हुनु पर्यो भनेर मैले बिहान सबैलाई अब खबर दिएछ। त्यही भएर अब कुनै अब शाखा लाइन पाइप जोड्नको लागि चाहिँ हो भनेर चाहिँ आउनु भएको छ। आज चाहिँ हामी शाखा लाइनको पाइप चाहिँ जोड्नलाई उहाँबाट प्लम्बर पनि बोलाएको छ, अनि हामीले आज शाखा लाइनको पाइप पनि बाँड्ने, आफ्नो आफ्नो घरलाई आफू आफै पुर्ने, कति पर्छ त्यो चाहिँ काटेर दिने भनेर चाहिँ आज सबै सल्लाह गरेका छौँ।
कहिले भित्र सकिएला त यो प्रकारले काम?
अब हामीले चाहिँ मेन कुरो प्लम्बर चाहियो, हामीलाई जोड्नको लागि चाहियो, हामी त प्लम्बर आयो भने लगभग पछिसम्म फाइनल गर्न सक्छौँ।
सभ्यता र सुन्दरतालाई विकृत पार्ने फोहर, मानिसको स्वास्थ्यलाई हानि गर्ने फोहर, प्रतिष्ठालाई धुमिल पार्ने फोहर, नजानेलाई हुन्छ फोहर, जान्यो भने मोहर मोहर।
फोहर मैला व्यवस्थापन, प्रदूषणको नियन्त्रण, शहरको सुन्दरता र हरियालीको प्रवर्धन,
वातावरण सरसफाई स्वच्छताको पूरा गरौँ, यही हो हाम्रो जिम्मेवारी, हामी आफै पूरा गरौँ।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ, र कार्यक्रम पानी र सरसफाईमा आज हामी रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर 6 भीमलीमा आइपुगेका छौं। यहाँ घटेखोला खानेपानी आयोजना सञ्चालन भइरहेको छ। घटेखोला खानेपानी आयोजना सञ्चालनका क्रममा आएका समस्या, समाधानका लागि चालेका कदम, आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको संस्थाले गरिरहेको कार्य आदिका बारेमा छलफल गरिरहेका छौं। यो छलफलको अर्को पाटोमा दिगोपनका बारेमा कुराकानी गरौं। हामीसँग लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसका तर्फबाट इन्जिनियर सरोज नेउपाने हुनुहुन्छ। यो खानेपानी आयोजनाको दिगोपनका लागि इन्जिनियरिङ पाटोमा कुन कुरालाई चाहिँ बढी ध्यान दिनुभएको छ?
धन्यवाद यहाँको उसको लागि। अब हामीले जब भूकम्प गयो हाम्रो यो रसो जिल्लामा, त्यसपछि चाहिँ जब यो एसएफको सहयोगमा हाम्रो ल्याकोसलाई चाहिँ साझेदारीमा हाम्रो कार्यक्रम अगाडि बढिरहेको छ, त्यो अनुसार हामीले सुरुमा हाम्रो फिल्ड एसेसमेन्टबाट चाहिँ अब कसरी कार्यक्रम अगाडि बढाउन सकिन्छ भन्ने कुरा हामीले समुदायसँग छलफल गऱ्यौँ। त्यो अनुसार हाम्रो दिगोपनको लागि चाहिँ हामीले आफ्नो टेक्निकल हिसाबले अब ट्याङ्कीको तपाईँको क्षमतादेखि लिएर मुहानलाई कसरी संरक्षण गर्नेदेखि लिएर उहाँहरूलाई हामीले 3 दिने तालिम प्रदान गरिसकेको छौँ उपभोक्ता समितिको लागि, कसरी खानेपानी चाहिँ दिगो रूपमा खान सकिन्छ। अब हामी त एक घर एक धारामा गइरहेको छौँ, त्यो कारणले गर्दा एक घर एक धारामा जाँदाखेरि पानीको कसरी चाहिँ सदुपयोग गर्न सकिन्छ, आँगन आँगनमा धारा आयो त्यसको राम्रो पाटोहरू पनि छ, किनभने हामीले करेसाबारीमा त्यसको पानीको प्रयोगले गर्दा आफैले फलाउन सकियो, पानीको कारणले गर्दा कोहीसँग विवाद पनि हुने भएन। अब त्यसै गरी अब हामीले जुन अब टेक्निकल रूपमा भन्दाखेरि तपाईँको जस्तै मुख्य पाइपलाइनदेखि मुख्य पाइपलाइनको कुरा आयो, शाखा पाइपलाइनको कुरा आयो, किनभने गाउँघरमा कस्तो चलन छ भने पानी आएन भने काँटीले चाहिँ पल पार्ने, काँटीले पल पारेर अब जस्तै हावा अड्किन्छ नि त, उकालो ओह्रालो हुन्छ गाउँ पहाडको, त पानी ओह्रालो आए पनि काहीँ उकालो चढ्नु पर्ला, काँटीले चाहिँ पल पार्ने। त्यो अनुसार चाहिँ हामीले के गर्छौँ, उहाँहरूलाई इयर ब्यान्ड राख्नेदेखि लिएर कुराहरू हामीले ट्रेनिङमा पनि कुराहरू गरेका थियौँ, अनि अब ओह्रालो ठाउँ छ भने त्यहाँ चाहिँ के अरे वास आउटहरू राख्ने कुराहरू, त्यो कुराहरू गरेको छौँ, किनभने अब कसैलाई चाहिँ कसैको घरमा पानी आएन, अब हावा जमिरहेको होला, काँटीले गएर पल पार्दियो, पानी त खेर गयो, त्यो पनि कुरा आयो। जस्तै अब हामी एक घर एक धारामा गइरहेको छौँ, त्यसले गर्दा अब पानी पनि हाम्रो जस्तै हामीले 16,000 लिटरको ट्याङ्की बनाउँदैछौँ, त्यो भएपछि अब घर घरमा हामीले 0.06 लिटर पर सेकेन्ड चाहिँ एउटा धारबाट पानी आउँछ भन्ने हिसाबले हामीले डिजाइन गरेका छौँ, त्यो अनुसार चाहिँ पानी आउँछै आउँदैन। त्यसको लागि चाहिँ हामीले स्याडल र फ्युरल राखेर डिस्ट्रिब्युसन पाइपलाइनमा, किनभने अब पहिला पहिला हाम्रो चलन के छ भने धारा हुन्छ एउटा, अब त्यहाँ सबैको घरबाट चाहिँ धारा पाइप ल्याएर छडायो, त्यो अनुसार पानी लिएर गयो, त्यो गर्दा विवाद पनि भयो। अब घर घरमा धारा गएपछि हामीले त्यो स्याडल र फ्युरल अनुसार चाहिँ पानी पनि कन्ट्रोल गर्न सकिन्छ। जस्तै माथिको डिस्ट्रिब्युसन पाइपलाइनको माथिल्लो घरमा चाहिँ तपाईँको पानी आयो भने अब त्यो घरमा मात्रै पानी जाने हुन्छ खासै ओह्रालो भएको ठाउँ हाम्रो यो ग्राभिटी फ्लो सिस्टममा तपाईँको के हुन्छ भन्दाखेरि माथिल्लो घरमा चाहिँ सुरुकै घरमा पानी बढी आउने हुन्छ त्यो कन्ट्रोल गर्न हामीले स्याडल र फ्युलहरू राखेर चाहिँ पानीलाई कन्ट्रोल गर्ने अनि त्यो लास्ट घरसम्म चाहिँ हाम्रो 0.06 लिटर जुन हाम्रो क्षमता हामीले क्यालकुलेट गरेको छौँ त्यो अनुसार नै पानी जाने हिसाबले चाहिँ हामीले त्यो अनुसार पानीलाई कसरी सदुपयोग गर्ने दिगो रूपमा पानी खानको लागि चाहिँ हामीले त्यो अनुसार कदम चालेको छौँ।
दिगोपनाको एउटा महत्त्वपूर्ण पक्ष भनेको गुणस्तरीय सामान र यसको निर्माणको गुणस्तर नै हो। यसमा चाहिँ कसरी ग्यारेन्टी गरिएको छ यी कुराहरू?
हामीले चाहिँ सबै सामानहरू लगभग हाम्रो यो नेपाली स्ट्यान्डर्ड अनुसार चाहिँ हामीले कतिपय कुराहरू त्यो नेपाली स्ट्यान्डर्ड अनुसार काम गरिरहेको छौँ। त्यसै गरी अब तपाईँको त्यहाँ हामीले उनीहरूको लागि चाहिँ सामानको हिसाबमा चाहिँ अब संस्थाले संस्थाबाट चाहिँ हामीले उपलब्ध गराउने कारणले गर्दा सकेसम्म हाम्रो तर्फबाट हामीले गुणस्तर चिन्ह प्राप्त सामानहरूदेखि लिएर अब त्यो सामानहरूको टेस्ट गरेर जस्तै सिमेन्टहरूको कुराहरू होइन जस्तै अब 53 ग्रेडको सिमेन्ट ओपिसी सिमेन्टहरू युज गरिरहेको छौँ। अब पाइपहरूमा पनि सबै अब गुणस्तर चिन्ह प्राप्त भएको त्यसलाई टेस्ट गरेर हामीले आफैले त्यो सामान किन्दाखेरि सप्लायरसँग हामी आफै गएर सामानहरू किनेको छौँ त्यो हेरेर के छ कस्तो त्यसको गुणस्तर कस्तो हो भन्ने कुरा सबै कुरा चेक गरेर अनि समुदायलाई पनि यो यो गुणस्तर भएको सामान चाहिँ यो हो जस्तै पाइपहरूमा हामीले कलरहरू देख्छौँ पहेँलो लाइन हरियो लाइन निलो लाइनहरू सबै कुरा देखिरहेको हुन्छौँ त्यो चाहिँ यो भनेको यो हो यो गुणस्तर चिन्हको हो यति यसले यति यति बराबरको प्रेसर चाहिँ धान्न सक्छ भन्ने कुराहरू चाहिँ हामीले उहाँहरूलाई त्यो 3 दिनको ट्रेनिङ हामीले प्रदान गरेको छौँ उहाँहरूलाई त्यसमा पनि सबै कुराहरू हामीले उहाँहरूलाई भनेको छौँ। त्यसै गरी दिगोपनको लागि चाहिँ अर्को हाम्रो चाहिँ हामीले ग्रामीण मर्मत तथा मर्मत कार्यकर्ता भनेर राख्न खोजेको छौँ उहाँहरूलाई चाहिँ नीति नियम बनाउने जस्तै भनौँ न यो बार यो गर्ने भनौँ न ट्याङ्की पनि सब बेला बेला सफा गर्नुपर्ने भयो मुहानहरू मर्मत गर्नुपर्ने भयो अनि त्यसै गरी अब हाम्रो ट्याङ्कीहरूमा तारदार लगाउनेदेखि लिएर मुहानहरूमा तारदार लगाउने अनि कसरी गर्न सकिन्छ भन्ने कुरा पनि हामीले उहाँहरूलाई भनेको छौँ।
म एसिएफका सहायक कार्यक्रम व्यवस्थापक कपिल देवकोटातर्फ जान चाहन्छु। जति पनि सामानहरू उपभोक्ता समितिले पैसा खेलाउन नपाउँदाखेरि हामीलाई सामान मात्र दिए अरू दिएनन् भन्ने गुनासोहरू पनि कहीँ कतै सुन्न पाइन्छ। यो सहयोगी संस्था आफैले सामान दिँदाखेरिको फाइदा अर्थात् यसको चाहिँ सबल पक्ष चाहिँ के हुँदो रहेछ?
संस्थाले सामान दिएको हो, उपभोक्ताले चाहिँ आफै खरिद गर्नु भएन भन्नुभएको छ। उपभोक्ताहरूले चाहिँ स्थानीय सामग्रीहरू आफै खरिद गर्नुभएको छ जस्तै बालुवा अनि यो गिटी ढुङ्गाहरू होइन त्यसमा चाहिँ उहाँहरूले चाहिँ गुणस्तरको सामान नै लिएर आउनुभएको छ। एकचोटि प्राविधिक चेक गरियो त्यसै गरी गैर स्थानीय निर्माण सामग्रीको हकमा चाहिँ अब सबै उपभोक्ताहरूले चाहिँ अब त्यो सामानहरू कुन गुणस्तरको हो त्यसको लागि चाहिँ हामीले कुन स्पेसिफिकेसनको सामानहरू हुनुपर्छ भन्ने कुराहरू चाहिँ सबै उहाँहरूलाई थाहा नभएको कारणले गर्दा हामी एसिएफ तर्फको प्राविधिक र सहयोगी संस्थाको प्राविधिकहरू सँगै बसेर निर्माण सामग्रीहरूको जुन स्पेसिफिकेसनहरू तयार गरियो त्यही अनुसारको सामग्रीहरू चाहिँ यो खरिदहरू गरिएको छ। अब त्यसपछि हामीले टुल्सहरू पनि प्रदान गरिएको छ यहाँहरूलाई हाते औजारहरू यहाँहरूले चाहिँ अब नियमित हाते औजारहरूको चाहिँ व्यवस्थापन गर्नुहुनेछ नियमित रूपमा चाहिँ यो आयोजनाको पर्व समारोहहरू पनि गर्नुहुनेछ मुहानहरूमा चाहिँ यो भलहरू पस्न कहिले पनि दिनुहुने छैन होइन त्यसै गरी सबैलाई मान्य हुने यता नीति नियमहरू पनि बनाएर लिएर जानुहुनेछ नियमित रूपमा चाहिँ मिटर रिडिङ पनि गर्नुहुनेछ उहाँहरूले चाहिँ एउटा अफिस पनि व्यवस्थापन गर्ने भन्नुभएको छ अब खानेपानी आयोजनाको चाहिँ एउटा अफिसहरू पनि भयो भने अब एउटा यो चाहिँ संस्था जस्तै हुने भयो त्यसै भएको कारणले गर्दा अब हामीहरूलाई विश्वास छ यो आयोजना पक्कै पनि दिगो हुनेछ र काम सकिने बित्तिकै अब हामी काम सकियो भनेर जान त जान्छौँ नै त्यो चाहिँ हामी प्रमाणपत्रहरू पनि हस्तान्तरण गरेर जान्छौँ अनि मैले भनेको छु पछि पनि यहाँहरू हामीहरूलाई सोध्न सक्नुहुनेछ हामीहरूको नाता सम्बन्ध पछिसँग पनि रहनेछ र कुनै प्राविधिक समस्याहरू पर्यो भने फोन गरेर सोध्नु होला एनी टाइम अब हामीहरूले जानेको यो प्राविधिक समस्याहरू चाहिँ हामीहरू चाहिँ यहाँहरूलाई प्रदान गर्नेछौँ भन्ने कुराहरू हामीले जानकारी दिएका छौँ यहाँहरूलाई यो आयोजना पक्कै पनि दिगो हुनेछ पछिसम्म पनि हामीहरूले खानेपानी आयोजना चलेकै देख्न सकिनेछ अब हाम्रो नातिहरूको पालासम्म पनि चल्नेछ भन्ने कुराहरू पनि हामीले गरेका छौँ 20 वर्षसम्मको लागिको त अब डिजाइन पिरियडै छ अब यहाँहरूले 16,000 घनमिटरको ट्याङ्की थियो उहाँहरूले त 20,000को पनि बनाउनु भयो होइन त्यसको लागि यो जनताहरूलाई यो आयोजनाप्रति माया छ उहाँ अब यसलाई पक्कै पनि उहाँहरूले चाहिँ नियमित रूपमा समारोहहरू गरेर दिगो बनाउनु हुनेछ सर।
अध्यक्ष सोनाम तामाङजी सहयोगी संस्थाको तर्फबाट सामानको गुणस्तर त्यसै गरी जे जति गुणस्तरीय तरिकाले बनाउनु पर्ने हो त्यो अपनाउनु भएको छ यहाँहरूको तर्फबाट चाहिँ दिगोपनाका के कस्ता योजनाहरू बनाउनु भएको छ?
अब दिगोपनको लागि हामीले एकदम प्लानिङै हिसाबले हामी युवाहरू लागिरहेछौँ किनभने
त्यो भनेको चाहिँ कस्तो?
किनभने हामी उपभोक्ता समितिमा नि अलिकति युवाको बहुलियत छ यो समितिमा, किनभने हिजो अस्ति बुढाहरूले गर्दाखेरि अलिकति केयरलेस भएर चाहिँ यो खानेपानीमा चाहिँ अलिकति दिगो बन्न नआएको स्थितिले गर्दाखेरि हामी गाउँले युवाहरू चाहिँ भेला भएर अब गाउँको विकास गर्ने नै युवाले हो, युवाहरू चाहिँ एकजुट भएर चाहिँ हामी लाग्नुपर्छ भनेर चाहिँ हामी यो उपभोक्ता समिति पनि युवाहरूको हातबाट चाहिँ नि निर्माण भइसकेका छौँ र हामीले यो दिगो बनाउनको लागि हामीले एउटा संस्था जस्तै गरेर अगाडि बढाउने जुन हामीले प्लानिङ सेट गरेका छौँ त्यसमा चाहिँ नि हाम्रो एउटा पानी पाले राख्छौँ यो मर्मत सम्बरको लागि, एउटा मर्मत सम्बर कोष खडा गर्छौँ र त्यसपछि हामी प्रत्येक घरबाट चाहिँ मन्थली लेबी पनि उठाउँछौँ र त्यतिले पनि अलि पुगेन भने हामी सङ्घ संस्था विभिन्न सरकारी निकाय गैर सरकारी निकायहरूसँग चाहिँ नि हातेमालो गरेर कोअर्डिनेट गरेर चाहिँ नि यो खानेपानीलाई चाहिँ नि दिगो बनाउने जुन हामीले जुन मेन्टल सेट गरेका छौँ त्यही हिसाबले हामी निर्णय गरेर चाहिँ नि अब यो पानी पालेर राख्नेदेखि लिएर तपाईँको मन्थली लेबी उठाउनुदेखि लिएर मर्मत सम्बरको लागि दिगो बन ल्याउनको लागि हामीले जुन क्राइटेरियाभित्र रहेर चाहिँ काम गर्ने जुन प्रतिबद्धता जाहेर गरेछौँ।
ल्याकोसका इन्जिनियर सरोज नेपालीजी, अब यो संस्थाले जब खानेपानी निर्माण सम्पन्न गरिसकेपछि यहाँहरूले हस्तान्तरण गर्नुहुन्छ, त्यस पछाडि दिगोपनाका लागि दिगो सम्बन्धका लागि यो खानेपानी र ल्याकोस बीचको सम्बन्ध चाहिँ कस्तो हुन्छ?
हाम्रो चाहिँ कस्तो हुन्छ भने जब हामीले आयोजना सम्पन्न गर्छौँ त्यसपछि उहाँहरूलाई हस्तान्तरण गरेपछि हामीले उहाँहरूलाई त्यो हस्तान्तरण गर्ने समयमा चाहिँ नियमहरू बनाएर छोड्छौँ, जस्तै तपाईँहरूको मन्थली रूपमा चाहिँ के गर्नुपर्ने, अब भनौँ न छ महिनामा पुगेपछि के गर्नुपर्ने, त्यो कुराको उहाँहरूलाई प्लानिङ हामी बनाउन सिकाउँछौँ। त्यो अनुसार चाहिँ त्यो प्लानिङ अनुसार उहाँहरूले चाहिँ समितिलाई चाहिँ सबै कुरा हामी हस्तान्तरण गर्छौँ। तपाईँ समितिमा जिम्मामा रहेर समितिले सबै कुराहरू गर्नुपर्ने हुन्छ र संस्थाको तर्फबाट चाहिँ हामीले अब आयोजना सम्पन्न भइसकेपछि पनि भोलि कस्तो भइरहेको छ भनेर हामीले चाहिँ संस्थाले पनि बेला बेला मोनिटरिङ गरिरहेको हुन्छ, कस्तो गइरहेको छ कार्यक्रमहरू, कस्तो गइरहेको छ हामीले बनाएको कार्यक्रमहरू कस्तो गयो। त्यसै गरी अब उहाँ अघि नै हाम्रो अध्यक्षजीले पनि कुरा उठाउनु भएको थियो, अब जस्तै त्यो दिगोपनको लागिदेखि लिएर पछिको कुरा लागि मर्मसम्मार कोष खडा गर्ने, त्यसबाट चाहिँ त्यो त्यही पैसाले चाहिँ जस्तै आयोजनामा केही सामान्य कुरा बिग्रियो भने त्यसबाट नै गर्ने, किनभने जस्तै भूकम्पपछि पो संस्थाहरू आयो, अब यसरी काम भइरहेको छ, भोलि त सधैँ संस्थाहरू नआउन सक्छ, किनभने समुदायले पनि आफ्नो रूपमा जागरूक भएर कार्यक्रम अगाडि बढ्न पनि हुन्छ उहाँहरूले, किनभने उहाँहरूले खानेपानी हो। त्यो अनुसार उहाँहरूलाई हामीले सजेसन पनि दिइरहेको हुन्छौँ कि मरसमार कोषमा रहेको पैसाले सामान्य भनौँ न 100 मिटर पाइप बिग्रियो भने त्यसबाट किन्ने, त्यो पैसाले गर्दा उहाँहरूको पानी बिग्रेन, किनभने गुहार्न जानु पऱ्यो, फेरि जिल्लामा गुहार्न जानु पऱ्यो पानी पुगेन भनेर, त्यसले गर्दा चाहिँ उहाँहरू फेरि खानेपानीको लागि फेरि सधैँ नै जो पहिला जस्तो अवस्था हुनुहुन्थ्यो त्यस्तै अवस्था फर्किनुहुन्छ। त्यसले गर्दा उहाँहरूलाई हामीले त्यो अनुसारको प्लानिङ पनि बनाउन सिकाउँछौँ, त्यो अनुसार हामीले संस्थाबाट पनि बेला बेला मोनिटरिङहरू गरिरहन्छौँ, त्यसै गरी उहाँहरूको मरमसमार कोषलाई पनि सञ्चालनको लागि संस्थाले केही कदम चालेको हुन्छ सँगै।
हुन्छ, खानेपानीको सञ्चालन तथा दिगोपनाको विषयमा घटेखोला खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरू त्यसै गरी सहयोगी संस्थाहरू बीच गरिएको छलफल यही अन्त्य हुन्छ। छलफलमा भाग लिनुभएकोमा घटेखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोनाम तामाङ, सचिव राजकुमार लामा, उपभोक्ताहरू डोलमा तामाङ र जयब लामा, एसिएफ जसले आर्थिक सहयोग प्रदान गरेको छ यो खानेपानी आयोजनाका लागि, एसिएफका सहायक कार्यक्रम व्यवस्थापक कपिल देवकोटा र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसका इन्जिनियर सरोज नेउपाने, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। घट्टेखोला खानेपानी योजनाको विषयमा समितिका पदाधिकारी, खानेपानी उपभोक्ता, खानेपानी निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको एसिएफ तथा ल्याकोसका प्रतिनिधिबीच गरिएको छलफलसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्टबक्स नम्बर 6409, काठमाडौँ नेपाल। यदि तपाईलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। जाँदा जाँदै यो सरसफाई गीत प्रस्तुत गर्दै आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै साथी मदन पौड्याल र पिटी लोप्चन बिदा भयौ। नमस्कार।
सबैको लागि सरसफाई, ए सबैको लागि सरसफाई, बन्द गरौँ बन्द गरौँ बन्द गरौँ खुल्ला ठाउँमा पिसाब पिसाब गर्ने बानी,
बन्द गरौँ खुल्ला ठाउँमा पिसाब पिसाब गर्ने बानी,
सरसफाई सबैको लागि, ए सरसफाई सबैको लागि, सुधार गरौँ सुधार गरौँ सुधार गरौँ शौचालय सरसफाई र खाने पानी, सुधार गरौँ शौचालय सरसफाई र खाने पानी। स्वास्थ्य प्रतिष्ठा विकास र समृद्धिको लागि, झाडा पखाला महामारी रोगबाट बस्नको लागि, सफा र सुरक्षित शौचालय यसको पूर्वाधार हो, खुल्ला दिशा मुक्त अभियान यसको एउटै आधार हो, हाम्रो स्वास्थ्य हाम्रै हातमा, ए हाम्रो स्वास्थ्य हाम्रै हातमा, जुटौँ सधैँ जुटौँ सधैँ जुटौँ सधैँ स्वास्थ्य सरसफाइको प्रवर्धनको लागि, हाम्रो समाज हाम्रै साथमा, हाम्रो समाज हाम्रै साथमा, उठौँ आजै उठौँ आजै उठौँ आजै स्वच्छ वातावरण सम्वर्धनको लागि, उठौँ आजै स्वच्छ वातावरण सम्वर्धनको लागि।